الحمد لله رب العالمين والصلاة والسلام على خير خلقه محمد وعلى آله وصحبه أجمعين ومن تبعهم بإحسان إلى يوم الدين أما بعد उपस्थित भएका हाम्रा साथी भाइ र दिदी बहिनीहरू आजको यस शुभ अवसरमा म त्यसै श्रृङ्खलालाई अगाडि बढाउँछु जसलाई म निरन्तरताले वर्णन गर्दै आएको छु। यसभन्दा पहिलाको बैठकमा मैले अर्काको घरहरूमा ताक झाँक गर्ने व्यक्तिको बारेमा केही कुरा वर्णन गरेको छिन्। आज म तीन जनाको समूहमा दुई जनाले काने खुसी गर्ने कुराबाट आफ्नो यस बैठकको आरम्भ गर्दछु। आशा छ कि अल्लाह हामी सबैलाई यसबाट लाभ प्रदान गरून् र हामी सबैलाई सत्य भन्ने र सत्य बमोजिम कार्यरत रहने सो अवसर प्रदान गरून्। रसूल सल्लल्लाहु अलैहि वसल्लमले भन्नुभएको छ, इदा कुन्तुम सलासा फला यतनाजा रजुलान दून अलआखर हत्ता तख्तलतु बिन्नास अजल ऐ अन ذلك يحزنه رواه البخاري। तीन जनाको समूहमा दुई जनाले काने खुसी गर्नु, कुनै पनि बैठक अथवा सभामा काने खुसी गर्नु ठूलो विपदाहरू मध्ये एक हो, जसद्वारा शैतान मुसलमानहरू बीच विभाजन र विद्रोह सृजित गर्छ, एकलाई अर्को दृष्टिमा घृणित बनाइदिन्छ र रसूल सल्लल्लाहु अलैहि वसल्लमले यसको हराम हुने कारणलाई वर्णन गर्दै भन्नुभएको छ कि दुई जना तेस्रो को उपस्थितिमा काने खुसी नगरून् ताकि त्यसलाई दुखी गरून्। यसलाई बुखारीले वर्णन गरेका छन्। हेर्नुस फतहुल बारी भाग 11 पेज 83। त यसको कारण के हो कि अर्कोलाई दुखी गरिन्छ। यस हुकुममा यो पनि सम्मिलित छ कि चार जनाको समूहमा तीन व्यक्ति काने खुसी गरून् अनि चौथो तिनीहरूबाट भयभीत भइहालोस् र यस्तै यसैको हुकुममा यो पनि छ कि दुई जना यस्तो भाषामा कुरा गरून् जसलाई त्यहाँ उपस्थित तेस्रो व्यक्ति बुझ्दैन। र यस कुरामा कुनै सन्देह छैन कि जब दुई जना काने खुसी गर्न थाल्छन् त उनीहरूको दृष्टिमा तेस्रो घृणित हुन्छ वा त्यो यो सोच्नुमा बाध्य भइहाल्छ कि यी दुवै मसित विश्वासघात गर्न चाहन्छन् वा मलाई कुनै हानि पुर्याउन चाहन्छन्। यसले गर्दा हे हाम्रा भाइ र दिदी बहिनीहरू, तपाईहरू यस्तो प्रकारले काने खुसी नगर्नु, किनकि यो इस्लाम धर्ममा ठूलो अपराध हो। यस्तै ती अवैधानिक कार्यहरूमाथि मध्ये जसलाई अधिकांश मानिसहरूले गर्हडीय ठानेका छन्, लुगालाई गोली गाँठ भन्दा तल गरेर लगाउनु पनि हो। लुगालाई गोली गाँठ भन्दा तल गरेर लगाउनुलाई मानिसहरू कुनै महत्व दिँदैनन्, बरु यसलाई बेवास्ता गर्दछन्। तर यो अल्लाहको दृष्टिमा अति महत्वपूर्ण र ठूलो कुरो हो। र केही मानिसहरू त अति लामो लुगा लगाउँछन् कि त्यो लुगा भुइँमा घिसिन्छ। अबू जर रजियल्लाहु अन्हुको वर्णन छ कि रसूल सल्लल्लाहु अलैहि वसल्लमले भन्नुभयो, सलासतुन ला युकल्लिमुहुल्लाहु यौमल कियामति वला यन्ज़ुरु इलैहिम वला यज़क्कीहिम वलहुम अज़ाबुन अलीम अल मुसब्बल वफी रिवायतिन इज़ारहु वल मन्नान वफी रिवायतिन अल्लज़ी لا يؤتي شيئا الا منه الحديث। तीन प्रकार का मानिस हरू बाटा पर्ले को दिन अल्लाह कूरा गर्दैनन्, न त तिनी हरू माथि दया दृष्टि नै हल्दछन्, न त तिनी लाई पाप मुक्त नै गर्दछन्। तिनी हरू को लागी निकृष्टम यातना हुन्छ, रति हुन गोली गांठ भन्दा तला गरेर लुगा लगाउने व्यक्ति। र एउटा हदीस मा छ, आफ्नो लुंगी लाई गोली गांठ भन्दा तला गरेर लगाउने वाला व्यक्ति, र चुप्ली गर्दै हिड्ने मान्छे। र एउटा हदीस मा छ, जुन कुनै दान गरेर उपकार जताउँछ, र त्यो व्यक्ति जुन झूठो शपथ खाएर आफ्नो सामान बिक्री गर्दछ। मुस्लिम भाग एक पेज 102। र जुन मान्छे यो भन्छ कि म अहंकारले गर्दा आफ्नो लुगालाई घिसारी राखेको छैन, त यो कुरो अमान्य छ। र यातनाको आदेश सबै माथि लागू हुन्छ, चाहे त्यो अहंकारले गर्दा यस्तो गरिरहेको होस् वा त्यस्तै गरिरहेको होस्। र यस कुरामाथि रसूल सल्लल्लाहु अलैहि वसल्लम को यो हदीस प्रमाणीकरण गरिरहेको छ, मा तहतल काबैन मिनल इजार फफिन्नार, रवाहु अहमद, जसको लुंगी गोली गांठ भन्दा तल भयो त त्यो नर्क को आगो मा अवश्य जाने छ। यसलाई अहमद ले भाग 6 पेज 254 मा वर्णन गरेका छन्। र यो सहीहुल जामे को हदीस नम्बर 5571 मा पनि वर्णित छ। र जब मान्छे आफ्नो लुगालाई घमण्डले गर्दा गोली गाँठ बन्दा तला लगाउँछ, त त्यसको यस कार्यको जघन्यता अरु अधिक भइहाल्छ, यसर्थ त्यसको यातनामा अरु अभिवृद्धि भइहाल्छ। जस्तो कि रसूल सल्लल्लाहु अलैहि वसल्लमले भन्नुभयो, जसले अहंकारले गर्दा आफ्नो लुगालाई घिसारेर हिँड्छ, त पल्लैको दिन अल्लाह त्यसमाथि दया दृष्टि हाल्दैनन्। बुखारी हदीस नम्बर 3465। किनकि यस मान्छेले दुई हराम कार्य गर्यो, अर्थात लुगा घिसार्नु को साथै अहंकार पनि गर्यो, र लुगालाई घिसार्नु समस्त लुगालाई सामेल छ। जस्तो कि यस कुरामाथि हजरत इब्ने उमर को यो कथन प्रमाणीकरण गरिरहेको छ। उहाँले भन्नुभयो, लुगालाई घिसार्नुमा लुंगी कमीज र पगडी सम्मिलित छन्, यसर्थ जसले पनि यी मध्ये कसैलाई अहंकारले घिसारेर हिँड्छ, परलैको दिन अल्लाह त्यसमाथि दया दृष्टि हाल्दैनन्। अबु दाऊद भाग 4 पेज 353 र सहीहुल जामे हदीस नम्बर 2770। तर महिलालाई यो अनुमति छ कि त्यो आफ्नो लुगालाई घिसारेर हिँडोस्, ताकि त्यसको पाइलाहरू लुकेका हुन्, र वायु त्यसको पाइलालाई निवस्त्र नगरोस्। तर एक मीटर जति ठूलो भुइँमा घिसार्नु महिलाहरूको लागि पनि जायज छैन, जस्तो कि विवाहहरूको अवसरमा दुलहीहरू गर्छिन्। त हामीलाई थाहा यो भयो कि मान्छेको लागि भुइँमा लुगा घिसार्नु कुनै पनि अवस्थामा जायज छैन, तर महिलाहरूको लागि जायज छ, जबकि भुइँमा एक मीटर जतिको लुगा वा एक हाथ भन्दा बढ़ी को लुगा न घिसरोस्, बरु अलिकति दुई चार अंगुर दुई चार औंला भएको लुगा यदि घिसर छ भने यस्तो गर्नु उनीहरूको लागि उचित छ। र यस्तै ती अवैधानिक कार्यहरू मध्ये जसलाई अधिकांश मानिसहरू गरहडिए ठाने का छन्, मान्छे को लागि कुनै तरिकाले पनि सुन प्रयोग गर्नु पनि हो। हजरत अबू मूसा अशअरी रजियल्लाहु अन्हु को वर्णन छ कि रसूल सल्लल्लाहु अलैहि वसल्लम ले भन्नु भयो, मेरो अनुयायीहरु मध्ये महिलाहरु को लागि रेशमी लुगा र सुन को प्रयोग हलाल गरिएको छ, र पुरुषहरु माथि हराम गरिएको छ। यसलाई अहमद ले भाग 4 पेज 393 में वर्णन गरेका छन्। र हेर्नुस सहीहुल जामे हदीस नम्बर 207। तर वर्तमान कालमा बजारहरूमा मान्छेहरूको लागि सुनलाई मिश्रित गरेर घड़ी चश्मा बटन कलम आदि तयार गरिन्छ वा चैन आदि तयार गरिन्छ, जसलाई पुरुषहरू लगाउँछन्, वा सुनको लेप लगाएर सामानहरू तयार पारिन्छ जसको प्रयोग पुरुषहरू गर्छन्, जबकि यसको प्रयोग पुरुषहरूको लागि अवैध छ। बरु वर्तमान मा त कुनै पनि मुकाबला र प्रतिस्पर्धा यस्तो छैन जसमा सुनको प्रयोग उपहार को लागि नगरियोस्, चाहे घड़ी को रूप में वा अरु कुनै रूप में, जस्तो कि प्रतिस्पर्धाहरूमा यसको खुल्लम खुल्ला ऐलान गरिन्छ। र इब्ने अब्बास रजियल्लाहु अन्हु को वर्णन छ कि रसूल सल्लल्लाहु अलैहि वसल्लम ले एउटा मान्छेको हातमा सुनको औठी हेर्नु भयो अनि त्यसलाई निकालेर फालिदिनु भयो र भन्नु भयो, तिमीहरू मध्ये केही मानिसहरू नर्कको आगोको गोल्टोलाई आफ्नो हातमा लगाउँछन्। अनि जब रसूल सल्लल्लाहु अलैहि वसल्लम त्यहाँबाट गए त त्यस मान्छेसित भनियो कि तिमी आफ्नो औठीलाई लिएर त्यसबाट अरू कुनै कार्यमा लाभ उठाऊ, त त्यसले भन्यो अल्लाहको शपथ म यसलाई लिन्न किनकि यसलाई रसूल सल्लल्लाहु अलैहि वसल्लमले फाल्नु भएको छ। यस हदीसलाई मुस्लिमले वर्णन गर्नु भएको छ भाग 3 पेज 1655। त हामीलाई थाहा यो हुन्छ कि मुसलमानहरू मध्य पुरुषहरूको लागि सुन लगाउनु हराम छ, त्यो कुनै पनि अवस्थामा जायज छैन, चाहे बटनको रूपमा होस् वा घडीको रूपमा, चश्माको रूपमा होस् वा कलमको रूपमा, अरू कुनै पनि अवस्थामा त्यसलाई लगाउनु जायज छैन। यसले गर्दा म आफ्नो भाइहरूसित यो अनुरोध गर्दछु कि सुनलाई नलगाउन्, रेशमी कपडालाई नलगाउन्, किनकि यो महिलाहरूको लागि जायज छ तर मुसलमान पुरुषहरूको लागि जायज छैन। यस्तै ती अवैधानिक कार्यहरू जसलाई अधिकांश मुसलमानहरू गरहडी ठानेका छन्, ती मध्ये हो महिलाहरूको अति पातलो र सानो एवं अति संकुचित लुगा लगाउनु। इस्लाम विरोधी गुटहरूले जुन कुराहरूको माध्यमले हामी मुसलमानहरूसित वर्तमानमा युद्ध गरिरहेका छन् ती कुराहरू मध्ये अति पातलो र सानो यौन शरीरबाट चिम्चिएको लुगा पनि हो, जसलाई लगाए पश्चात महिला नग्न अवस्था सरह हुन्छे किनकि लुगाको पातलो र टाइट हुनुको कारण महिलाको प्रत्येक अंग दर्शित भइहाल्छ। र यस्ता खालका लुगाहरू महिला बीच र मुहरिमहरू बीच पनि लगाउनु जायज छैन। र यस्ता खालका लुगाहरूको बारेमा रसूल सल्लल्लाहु अलैहि वसल्लमले भविष्यवाणी गरेका थिए कि यस्ता खालका लुगाहरू अन्तिम युगमा अर्थात परलय निकट लगाइन्छ, जस्तो कि अबू हुरैराको वर्णित हदीसमा छ कि रसूल सल्लल्लाहु अलैहि वसल्लमले भन्नुभयो, अर्थ मैले नर्कवासीहरूको दुई थरीलाई अहिलेसम्म हेरेको छैन, एउटा यस्तो समूह जिनको साथ गाईको पुच्छर झैं कोर्रा हुनेछ जसबाट उनी मानिसहरूलाई हान्नेछन्, र अर्को यस्ती महिलाहरू जुन यति पातलो लुगा लगाएका हुन्छन् मानो नग्न अवस्थामा छिन्, र जुन अरूलाई आफूतर्फ आकर्षित गर्ने वाली र स्वयं अरूतर्फ आकर्षित हुने वाली हुन्छन्, र उनीहरूको टाउको कपालको चोटी उस्तै हुन्छ जसरी ऊँटको झुकेको कोहान, त यिनीहरू कोहान भनेको सिउरो, त यिनीहरू स्वर्गमा प्रवेश पाउने छैनन् न त त्यसको सुगन्ध नै पाउने छन् जबकि त्यसको सुगन्ध यति यति दूरीबाटै पाइन्छ। यसलाई मुस्लिमले भाग 3 पेज 1680 वर्णन गरेका छन्। त यस्ता खालका लुगाहरूमा त्यो लुगा पनि सामेल छ जसको तलदेखि माथिसम्म च्यातिएको हुन्छ वा खुलेको हुन्छ, अनि जब त्यसलाई लगाएर महिला बस्छे त त्यसको गुप्ताङ्गसम्म दर्शित भइहाल्छ। र यसलाई मात्र काफिर नास्तिकहरूसित प्रतिस्पर्धा गर्ने उद्देश्यले गरिन्छ। अल्लाह हामी सबैलाई यस्ता खालका गतिविधिहरूबाट सुरक्षित राखुन्। र यस्तै ती लुगाहरू पनि अति हानिकारक छन् जसमा घृणित चित्रहरू वा अश्लील चित्रहरू वा मदिराका चित्रहरू वा कुनै जीवधारीका चित्रहरू वा कुनै पश्चिमी कम्पनीहरूका चित्रहरू बनाइएका हुन्छन् वा इङ्ग्लिशमा केही लेखिएको होस् जसद्वारा इज्जत सम्मान र सचरित्रतालाई हानि पुगोस्, यसर्थ यस्ता खालका समस्त लुगाहरूलाई लगाउनु हराम छ। यसले गर्दा हे हाम्रा भाई र दिदी बहिनीहरू र विशेष रूपले म आफ्नो दिदी बहिनीहरूलाई सम्बोधित गर्दै भन्न चाहन्छु कि उनीहरू यस्ता खालका लुगाहरू नलगाउन्। बरु त्यो लुगा लगाउन् जुन वैधानिक छ, जसले उनीहरूको शरीरका अङ्गहरूको दर्शन नहोस् र त्यो अति खुल्ला होस्, जसले गर्दा उनीहरूको अङ्ग प्रत्यङ्ग जाहेर नहोस्। अल्लाहसित बिन्ती छ कि अल्लाह हामी सबैलाई यस्तो लुगा लगाउनुबाट बचाओस्। यस्तै ती अवैधानिक कार्यहरू मध्ये महिला अथवा पुरुषले कुनै मानव वा अरू कसैको केशलाई आफ्नो केशसित जोड्नु पनि हो। अस्मा बिन्ते अबी बकरको वर्णन छ कि हे अल्लाहका रसूल, मेरो एउटी छोरी छे जसको विवाह हुनेवाला छ, तर त्यसलाई एउटा रोग लागेको छ जसले गर्दा त्यसका केशहरू खसिसकेका छन्, त के म त्यसलाई अर्को केश लगाइदिऊ? त रसूल सल्लल्लाहु अलैहि वसल्लमले भन्नुभयो, लअनल्लाहु अलवासिलत वल मुस्तौसिला, अर्थात अल्लाहले केश लगाउने वाली र जसलाई लगाइन्छ दुवैलाई धिकृत गरेका छन्। यसलाई मुस्लिमले भाग 3 पेज 1676 मा वर्णन गरेका छन्। र हजरत जाबिर बिन अब्दुल्ला रजियल्लाहु अन्हुको वर्णन छ, زجر النبي صلى الله عليه وسلم ان تصل المرأة براسها شيئا، رسول صلى الله عليه وسلم لے تیس مہیلہ لائی ڈھانٹے کا چھن جن آفنو کیش کو ساتھ کونے کورا گاں سوس۔ یس لائی مسلم لے بھاگ 3 پیج 1679 میں بردن گارے کا چھن۔ رب ارتمان کالما ویگرا کیش لے بنے کو پچھاڑی تیرا جھنڈیائی نے چوٹی آدھی वा अरू कुनै कुरा जुन केशले निर्माण गरिएको होस् र जुन आज बजारहरूमा उपलब्ध छन् जसलाई महिलाहरू प्रयोग गर्छिन् सबै हराम छन् र यसको कारणले नमाज पनि प्रभावित हुन्छ र यसको उदाहरण मध्ये ती केशका विघहरू पनि हुन् जसलाई रंगमञ्चमा अभिनय गर्ने स्त्रीहरू र अभिनेत्रीहरू प्रयोग गर्छिन् र कतिपय महिलाहरू त अरूका केशहरूलाई उधार लिएर प्रयोग गर्छिन्, तर यस्ता खालका समस्त गतिविधिहरू अवैध र हराम छन्, चाहे यसलाई पुरुष गरोस् वा महिला गरोस्, दुबै यसमा एकनाश छन्। यसले गर्दा हे हाम्रा साथी भाइहरू, हे हाम्रा दिदी बहिनीहरू, यस्तो खालको गतिविधि नगर्नु होला, किनकि यस्तो खालको गतिविधि हराम छ। र यस्तै ती अवैधानिक कार्यहरू मध्ये खान पान, लुगा कपडा र दर्पणमा पुरुष र महिलाले एकअर्काको अनुरूपता अख्तियार गर्नु पनि हो। पुरुषलाई यो आवश्यक छ कि त्यो आफ्नो पुरुषत्वमाथि कायम रहोस् जसमाथि अल्लाहले त्यसलाई जन्माएको छ, र महिलालाई पनि यो आवश्यक छ कि आफ्नो त्यस स्त्रीत्वमाथि कायम रहोस् जसमाथि अल्लाहले त्यसलाई सृष्टि गरेको छ, र यो यस्तो कुरो हो जसमाथि समस्त मानव निर्भर छन् र यसैको माध्यमले यो संसार र सांसारिक जीवन प्रचलित छ। यसर्थ महिलाले पुरुषको अनुरूपता अख्तियार गर्नु र पुरुषले महिलाको अनुरूपता अख्तियार गर्नु त्यस प्रकृतिको उल्लङ्घन हो जसमाथि सबैको जन्म भएको छ, र यसको कारण समाजमा उपद्रव र विद्रोहको उत्पात हुन्छ र यस कुकर्मको हुकुम पनि इस्लामीय विधान अनुकूल हराम नै छ। बरु यस्तो गर्ने मान्छेहरूलाई धिकृत गरिएको छ र धिकृत गर्नु त्यसलाई हराम गर्नु नै हो, जस्तो कि इब्ने अब्बासको वर्णन छ कि रसूल सल्लल्लाहु अलैहि वसल्लमले धिकृत गरेका छन् त्यस पुरुषलाई जुन महिलाको अनुरूपता अख्तियार गरोस् र त्यस महिलालाई जुन पुरुषको अनुरूपता अख्तियार गरोस्। यसलाई बुखारीले वर्णन गरेका छन्, हेर्नु फतहुल बारी भाग 10 पेज 332। र हजरत इब्ने अब्बास रजियल्लाहु अन्हुको वर्णन छ कि रसूल सल्लल्लाहु अलैहि वसल्लमले धिक्कृत गर्नुभयो पुरुषहरू मध्य नपुंसक बन्नेहरूलाई र महिलाहरू मध्य पुरुष बन्नेहरूमाथि। यसलाई बुखारीले वर्णन गरेका छन्। हेर्नुहोस् फतहुल बारी भाग 10 पेज 333। र अनुरूपता अख्तियार गर्नु कहिले काहीँ व्यवहारमा हुन्छ त कहिले लुगा लगाउनु र दर्पणमा हुन्छ त कहिले कुरा गर्नु र उठ्नु बस्नुमा हुन्छ। यसर्थ दुवै वर्ग पुलिङ र स्त्रीलिङलाई यो जायज छैन कि उनी एक अर्काको अनुरूपता अपनाउन्, चाहे त्यो अनुरूपता लुगा कपडामा होस् वा ती कुराहरूमा जुन एक अर्कासित विशिष्ट छन्। त पुरुषको लागि यो जायज छैन कि त्यो हार र कङ्गन लगाओस् वा बाला झाला र गहना एवं ब्रेसलेट प्रयोग गरोस्, जस्तो कि यस्ता खालका गतिविधिहरू अधिकांश प्रेमीहरूमा देखिन्छ र उनी जस्तै लोफरहरू पनि गर्छन्। र यस्तै महिलाहरूको लागि पनि यो जायज छैन कि त्यो त्यस लुगालाई लगाओस् जुन पुरुषहरूको लागि विशिष्ट गरिएको छ, जसरी शर्ट कमिज आदि। बरु आवश्यक यो छ कि दुबईको कपडाको रंग र बनावट भिन्न होस्, जस्तो कि हजरत अबु हुरैराले वर्णन गरेको यो हदीस जसलाई प्रमाणीकरण गरिरहेको छ। हजरत अबु हुरैराको वर्णन छ कि रसूल सल्लल्लाहु अलैहि वसल्लमले भन्नुभयो, अल्लाहले अभिशप्त गरेका छन् त्यस मानिसलाई जुन महिलाको लुगा लगाओस् र त्यस महिलालाई जुन पुरुषको लुगा लगाओस्। यसलाई अबु दाऊदले भाग 4 पेज 355 वर्णन गरेका छन् र यो हदीस सहीहुल जामेको हदीस नम्बर 5071 पनि वर्णन छ। यसले गर्दा हे हाम्रा दिदी बहिनीहरू र हाम्रा साथी भाइहरू, तपाईहरू एक अर्काको अनुरूपता अख्तियार नगर्नु होला। महिला महिलाको अनुरूपता अख्तियार गरोस् र पुरुष पुरुषको। पुरुषलाई यो जायज छैन कि महिलाको अनुरूपता अख्तियार गरोस् र महिलालाई पनि यो जायज छैन कि त्यो पुरुषको अनुरूपता अख्तियार गरोस्, चाहे त्यो लुगामा होस् वा बानी बिहोरामा होस् वा कार्यमा होस्। यस्तै ती अवैधानिक कार्यहरू मध्ये जसलाई अधिकांश मानिसहरूले गर्हडिए ठानेका छन्, कपाललाई कालो गराउनु पनि हो। यस बारेमा सही र सत्य कुरो यो नै हो कि कपाललाई कालो गराउनु हराम छ, जस्तो कि रसूल सल्लल्लाहु अलैहि वसल्लमको फरमान छ, अन्तिम युगमा यस्ता मान्छेहरू आउने छन् जुन आफ्नो केशलाई कालो खेजाब मेहदी लगाएर कालो गर्ने छन्, ढुकुरको पंख झैं, र यिनीहरू स्वर्गको सुगन्ध पनि पाउनेवाला छैनन्। यसलाई अबु दाऊदले भाग 4 पेज 419 वर्णन गरेका छन् र यो सहीहुल जामेको हदीस नम्बर 8153 पनि वर्णित छ। र यस्तो गर्नु धेरै ती मानिसहरूमा प्रचलित भइसकेको छ जुन वृद्ध भइसकेका हुन्छन्, अनि उनीहरू आफ्नो सेतो केशलाई कालो गराउँछन् अनि त्यसद्वारा अरूलाई धोका दिन्छन् र आफ्नो मूल र वास्तविक उमेरलाई लुकाएर छल गर्छन्, त यसद्वारा धेरै बिगारहरू उत्पन्न भइहाल्छन्। र यो कुरो प्रमाणित छ कि रसूल सल्लल्लाहु अलैहि वसल्लमले आफ्नो केशलाई मेहदी प्रयोग गरेर पहेलो वा गाढो डार्क पहेलो कच्छै जस्तो रंग झैं रंगेका थिए। र जब रसूल सल्लल्लाहु अलैहि वसल्लम फतह मक्काको समय अबू कहाफाको पास गएका थिए, यस्तो अवस्थामा कि अबू कहाफाको केश टल्किदो सेतो थियो, त रसूल सल्लल्लाहु अलैहि वसल्लमले भन्नुभएको थियो, तिमीहरू यसलाई सेतो केशलाई कुनै कुराले परिवर्तित गर तर कालो गर्नुबाट बाँच्नु। मुस्लिम भाग 3 पेज 1663। यसमा अर्थात कपाललाई कालो गर्ने कुरामा महिला पनि पुरुष झै छे, त्यसको लागि पनि केशलाई कालो गर्नु हराम छ। यसले गर्दा हे हाम्रा साथी भाइहरू, हे हाम्रा दिदी बहिनीहरू, आफ्ना केशहरूलाई कालो नगराउनु होला। यदि गराउनु न छ भने मेहदी लगाएर पहेलो अथवा गाढो पहेलो गराउनु होला, जस्तो गर्ने हदीसमा आदेश छ। तर कालो गरेर अरूलाई छल्नु अरूलाई धोका दिनु कुनै पनि अवस्थामा जाय छैन। यसले गर्दा हे हाम्रा साथी भाइहरू, मैले आजको यस बैठकमा जुन कुराहरू वर्णन गरेका छु त्यसलाई ध्यान दिनु होला, त्यसमा ध्यान दिनु होला र जुन मैले वर्णन गरेको छु त्यसै बमोजिम कार्यरत रहने प्रयास गर्नु होला, किनकि यो जुन हाम्रो ब्रह्माण्ड छ, यो संसार छ, त्यसमा यदि हामीहरू सुख शान्ति चाहन्छौ भने हामीहरूलाई त्यो नै गर्नुपर्छ जुन हामीलाई इस्लामले बताएको छ। र इस्लाम हामी सबैलाई, चाहे हामी मुस्लिम हौ वा गैर मुस्लिम, सबैलाई सम्बोधित गरेर यो भनेको छ कि हामी मध्यमार्गी बनौ, हामी निसाफलाई कायम गरौं समस्त कुराहरूमा, चाहे तो व्यवहार होस् वा पूजा को क्षेत्र होस्। शेखुल इस्लाम इब्ने तैमियाले भन्नु भएको छ कि यस संसारमा यदि कुनै राज्य यस्तो छ जुन मुस्लिम राज्य हो तर त्यहाँ कार्यहरूमा सन्तुलन छैन, त्यहाँ न्याय निसाब छैन भने त्यो मुल्क, त्यो राज्य, त्यो देश सम्पन्न देश हुन सक्दैन, त्यहाँ शान्ति स्थापित हुन सक्दैन, त्यहाँका वासीहरू सम्पन्न हुन सक्दैनन्, त्यहाँ खुशी र समृद्धि आउन सक्दैन। यद्यपि त्यहाँका मानिसहरू मुसलमान किन नहुन्, त्यहाँको सत्ताधारी मुसलमान किन नहोस्, तर यदि देश गैर मुस्लिमको छ र त्यहाँ न्याय निसाब छ, त्यहाँ मध्यमार्गिता छ भने त्यहाँ समृद्धता र सम्पन्नता आउँछ, त्यहाँका मानिसहरू त्यहाँका वासीहरू सम्पन्न हुन्छन्, खुशी हुन्छन्, त्यहाँ प्रशान्ति हुन्छ। कारण के हो? कारण जुन इस्लामले बताएको छ मध्यमार्गिता र न्याय निसाफ, त्यसलाई कार्यान्वयनमा ल्याउनु हो। यसले गर्दा मेरो भनाईको तात्पर्य यो हो कि हामी यदि यस लोकमा र अर्को लोकमा शान्ति समृद्धि सफलता चाहन्छौ भने हामी माथि यो अनिवार्य भइहाल्छ कि हामी त्यस्तै कार्य गरौं जसरी इस्लामले हामीलाई गर्ने आदेश गरेको छ, जसले गर्दा हामीहरू प्रशान्तिको साथ यस संसारमा जीवन व्यतीत गर्न सकौं र परलोकमा गएर स्वर्ग प्राप्ति पनि होस्। अब म अन्त्यमा अल्लाहसित यो याचना गर्दछु कि हे अल्लाह, हामी सबैलाई सत्य मार्गमा लगाइदेऊ र हामी सबैलाई सत्यवान बनाइदेऊ र हामी सबैलाई इस्लाम धर्म अनुकूल कार्य गर्ने सुअवसर प्रदान गर। हे अल्लाह, हे हाम्रो प्रतिपालक, हामीहरू माथि दया गर, हामीहरूका पाप र त्रुटिहरूलाई क्षमा गर र हे अल्लाह हाम्रो पापहरूलाई पुण्यमा परिणत गरिदेऊ। हे अल्लाह, हामी मध्ये जुन मानिसहरू बिरामी छन् उनीहरूलाई सन्चो गरिदेऊ। हे अल्लाह, हामी मध्ये जुन मानिसहरू यस रमजानको महिनामा रमजानलाई त पाएका छन् तर त्यसमा उनीहरू बिरामी छन् वा अरू कुनै कारणले व्रत बस्न सक्दैनन्, उनीमा यति सामर्थ्य छैन कि व्रत बस्न सकुन्, त उनीहरूलाई यस बाध्यताबाट मुक्त गरिदेऊ र उनीहरूलाई त्यो शक्ति प्रदान गर जुन जसले गर्दा उनीहरू व्रत बस्न सकुन् र तपाईँको दया पाउन सकुन्। रहे अल्लाह, हामी मध्य जुन मानिसहरू यस रमजान को महीना में व्रत बसी राखेका छन् उनीहरूलाई त्यसमा अग्रसर गर र त्यसमा सुदृढ रहने सुअवसर प्रदान गर रहे अल्लाह हामी मध्य जुन धनवान छन् उनीहरूलाई त्यस धनलाई अल्लाह को मार्ग में अल्लाह को बाटो में नेकी र पुण्य को कार्य में खर्च करने सुअवसर प्रदान कर किनकि रसूल सल्लल्लाहु अलैहि वसल्लम यस महीना में वायु भन्दा अधिक उदारक हुन्थे उदारता देखाउँथे त हामीहरूलाई पनि चाहियो कि हामी उहाँको अनुसरण गर्दै गरीबहरूको ख्याल गरौं र उनीहरूमाथि उदारता देखाउँ यस्तै हे अल्लाह हामी मध्य जुन ऋणी छन् उनीहरूको ऋणलाई चुक्ता गरिदेऊ र हामी मध्ये जुन निसन्तान छन् उनीहरूलाई संतान देऊ हे अल्लाह यस रमजान को महीना में उनीहरू को दुआलाई कबूल कर रहे अल्लाह हामी सबैलाई सत्य पथमा लगाएर अपनो स्वर्गमा स्थान प्रदान कर अकूल कौली हादा वस्तगफिरुल्लाह लि वलकुम वलिसाइरिल मुस्लिमीन फस्तगफिरूहु इन्नहु हुवल गफूरुर रहीम।